तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
आजको मुख्य समाचारमा यसै वर्षको अन्त्यसम्ममा एबोरिजिनल झण्डा सिडनी हार्बर ब्रिजमा स्थायी रूपमा राखिने, ऊर्जा सङ्कटलाई लिएर एक अर्कामा दोषारोपण जारी रहँदा लेबरले विद्युत महसुलमा कटौती गर्ने आफ्नो वाचा दोहोर्यायो, र नेपालको सरकार गठबन्धनले प्रधानमन्त्रीलाई अमेरिकी एसपीपी कार्यक्रम अस्वीकार गर्न पत्र लेख्न आग्रह गर्ने। अब समाचार विस्तारमा। एबोरिजिनल झण्डा सिडनी हार्बर ब्रिजमा चाँडै स्थायी रूपमा राखिँदैछ। न्यू साउथ वेल्स सरकारले $2,50,00,000 यसै वर्षको अन्त्यसम्ममा तेस्रो झण्डा स्थापना गर्न प्रदान गरिने वाचा गरेको छ। यसको अर्थ अब एबोरिजिनल झण्डा अस्ट्रेलियाको राष्ट्रिय झण्डा र न्यू साउथ वेल्सको झण्डासँगै फहराउनेछ। प्रिमियर डोमिनिक पेरोटेले त्यसको लागि $2,50,00,000 लाग्छ भन्ने थाहा पाउँदा आफूलाई आश्चर्य लागेको बताएका छन्।
I'm even surprised it takes this long. I mean, I made the announcement a while ago, and the first brief that came back was it'd probably take 2 years to do. I mean, I'll climb up there, I'll go to Bunnings myself and climb up there and put the pole up. But apparently it does. Apparently that's the costing. And I think it's an important decision that we've made. I think it brings unity to our country. And it's a small price to pay for that unification.
झण्डा राख्न बनाइने खम्बाहरू 20 मिटर अग्लो रहेका छन्, जुन 6 तले भवन जत्तिकै हुन्छन् र जुनसुकै मौसम पनि झेल्न सक्ने गरी झण्डा राख्नुपर्ने भएकाले निकै बलियो पनि बनाउनुपर्ने हुन्छ। ट्रान्सपोर्ट फर न्यू साउथ वेल्स र एबोरिजिनल अफेयर्सले आदिवासी अस्ट्रेलियाली सरकारवालाहरूलाई पनि उक्त परियोजनामा संलग्न हुन प्रोत्साहित गर्ने बताएका छन्। लेबर सरकारले वार्षिक $275 विद्युत महसुलमा कटौती गरिने निर्वाचनको समयमा गरिएको वाचालाई पूरा गर्न अडिग रहेको बताएको छ। प्रमुख दलहरू अस्ट्रेलियामा देखिएको ऊर्जा सङ्कटको पछाडि को दोषी रहेको छ भन्नेबारे एक अर्कालाई दोषारोपण गरिरहेका छन्। लेबर भन्छ यो समस्या यसअघिको सरकारले ल्याएको हो। लेबरले आफू अघिको गठबन्धन सरकारले पछिल्लो 10 वर्षमा नवीकरणीय ऊर्जामा लगानी गर्न चुकेको बताएको छ। संघीय विपक्षी नेता पिटर डटनले एबीसीको इन्साइडर्समा सबैतिर गल्ती भएको र खालि नवीकरणीय ऊर्जालाई मात्र बढाउन नसकिने बताए।
We were agnostic in terms of the technology or the energy source for it. This is the point. Labor would have turned off coal years ago. Their argument, Chris Bowen's argument, still is this very day to exclude gas and coal. This is an argument over the last fortnight about firming up.
रोजगारी मन्त्री टोनी बर्कले स्काई न्यूजसँग कुरा गर्दै 10 वर्षदेखिको व्यवस्थालाई फिर्ता गर्न समय लाग्ने बताएका छन्।
Renewables are the cheapest form of energy, but if you want to get your renewables and your battery storage onto the grid, you need to improve transmission. The energy market organisations have been putting this forward for a long time. Previous government refused to act. It's a significant part of the problem right now. It'll deliver that downward pressure on prices. We'll get it done.
जाडो मौसम, उच्च भाडा घर भाडा, साथमा COVID-19 र फ्लूको फैलावट, यी सबै कारणले अस्ट्रेलियामा घरबार विहीन हुनेहरूको संख्या बढेको भन्दै सहायता प्रदान गर्ने सेवाहरूले नै सहयोग मागेका छन्। तथ्याङ्कका अनुसार पछिल्लो समयमा लगभग 1,00,000 मानिसहरू घरबार विहीन अवस्थामा रहेका छन्। बेसाइड च्यापलले तत्काल सर्वसाधारणलाई सहयोगका लागि आग्रह गरेको छ। निकै कष्टकर रूपमा रात बिताइरहेका र वासस्थानको खोजीमा रहेकाहरूको संख्यामा ठूलो वृद्धि देखिएपछि सो आग्रह गरिएको हो। प्रमुख कार्यकारी अधिकृत तथा पादरी जोन ओवेनले एबीसी ब्रेकफास्टलाई भने कि अहिले कष्टकर रात बिताउनेहरू दीर्घकालीन रूपमा घरबार विहीन हुन सक्ने उच्च जोखिममा रहेका छन्।
Tuesday night is the longest night of the year and it's the coldest night of the year as we head into the winter solstice. So over the last few weeks, as the weather has turned colder and electricity bills are starting to pile up, we're seeing about 150 people a day coming into our centres in Bondi Beach and King's Cross seeking love, support and some warmth. Coming out of the last 2 years of lockdowns, we would expect to see the same faces, but we're seeing new faces every day in both of our centres.
न्यू साउथ वेल्स सरकारले पहिलो घर खरिदकर्ताहरूका लागि 79 करोड 4 $79.4 करोड़ को आवास सम्बन्धी योजना ल्याउने भएको छ। यो संघीय निर्वाचनको समयमा लेबरले ल्याएको नीतिसँग मिल्दोजुल्दो देखिएको छ। उक्त कार्यक्रम शिक्षक, नर्स, प्रहरी, एकल अभिभावक र 50 वर्ष र सो माथिका एकल व्यक्तिहरूका लागि उपलब्ध रहेको छ। यो सूचीमा पर्नेहरूले योग्यता पुगेका घरहरूका लागि 2% पहिले नै डिपोजिट गर्नुपर्नेछ। राज्यका ट्रेजरर म्याट केनले यो प्रयासले चुनौतीपूर्ण घरजग्गा बजारमा घर मालिक बन्ने उद्देश्य पूरा गर्न सहयोगी भूमिका खेल्ने बताएका छन्।
What we're doing is contributing up to 40% of the equity for a new home and 30% for an existing home. It'll be eligible for people earning up to $90,000 per annum or couples earning up to $120,000 per annum. And the value of the home the value of the homes that it'll be eligible for is up to $950,000 for those in metropolitan areas and $600,000 for those in regional areas.
अब नेपालको प्रसंग। अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीका सम्बन्धमा स्पष्ट जानकारी दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई श्वेत पत्र जारी गर्नुपर्ने सत्ता गठबन्धनको ठम्याइरहेको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको शनिबार बसेको बैठकले एसपीपी अस्वीकार गरिएको साथै यो सम्झौता कसरी भएको हो भन्ने सम्बन्धमा स्पष्ट पार्ने गरी श्वेत पत्र जारी गरिनुपर्ने समझदारी गरेको थियो। कान्तिपुर समाचार अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज प्रधानमन्त्री देउवासँग भेट्ने कार्यक्रम रहेको छ। यसैबीच नेकपा एमालेका उपमहासचिव प्रदीप गेवालीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले गरेको पत्राचारका सम्बन्धमा राजनैतिक नेतृत्वलाई थाहा नभएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री समेत रहेका गेवालीले प्रधानमन्त्री र अन्य राजनैतिक नेतृत्वलाई जानकारी नदी नेपाली सेनाले पत्राचार गरेको बताएका हुन्। सन् 2015 विनाशकारी भूकम्पपछि सरकारसँग अनुमति लिएर उद्धार र मानवीय सहयोगका लागि अनुरोध गर्दै पत्र लेखिएको नेपाली सेनाले बताएको थियो। यसैबीच नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा असार 13 असार 17 गतेसम्म अमेरिकाको औपचारिक भ्रमणमा जाँदैछन्। अब अन्य अन्तर्राष्ट्रिय प्रसंगमा नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले युक्रेनमा जारी रहेको रूसी सेनाको आक्रमण वर्षौंसम्म रहन सक्ने बताएका छन्। साथै उनले युक्रेनी सेनाहरूलाई आधुनिक हतियारहरू उपलब्ध गराइँदा डनबास क्षेत्रलाई रूसी सेनाको नियन्त्रणबाट बाहिर ल्याउने अवसर वृद्धि हुने बताए। किएवका अधिकारीहरूले अगस्त महिना पश्चात रूससँगको शान्तिवार्तालाई सुचारू गर्ने योजना रहेको बताएका छन्। पूर्व बक्सिङ खेलाडी तथा किएवका मेयर भिटाली क्लिट्स्को भन्छन् त्यति बेला वार्ता गर्न देश अझ राम्रो अवस्थामा हुनेछ।
We'll be ready to talk with Russians about some compromise. If last Russian soldier left Ukraine, this will be time to talk, but not yet. Russians have to go.
न्यूजील्याण्डवासीहरू माओरी नयाँ वर्ष वा माटारिकीलाई पहिलो पटक सार्वजनिक विदाका रूपमा मनाउने तयारीमा रहेका छन्। 24 जून शुक्रबार परेको सो नयाँ वर्षलाई सरकारी विदाका रूपमा मनाउन न्यूजील्याण्डलाई 10 वर्ष लागेको थियो। माटारिकी शब्द माओरी समुदायले प्लाइडिज भनिने तारामण्डल र दक्षिणी गोलार्धको आकाशमा यो आउने दिनका रूपमा प्रयोग गर्दछन्। नौ ताराहरूको झुण्ड यसलाई कुनै संस्कृतिमा द सेभेन सिस्टर्स भनिन्छ भने कतिले प्लाइडेज भन्ने गर्दछन्। माटारिकीले पौराणिक रूपमा आगामी सिजनमा बालीनाली कतिको सप्रिन्छ भनेर संकेत गर्दछ। अब लागौं आजको खेलकुद समाचारतर्फ। फिफाद्वारा गरिएको एक नयाँ अध्ययनले युरो 2020 र द अफ्रिका कप अफ नेसन्सको फाइनल खेल खेलेका 55% भन्दा बढी खेलाडीहरू अनलाइनबाट हुने गाली गलोचको शिकार भएको देखाएको छ। फिफा र 65,000 व्यावसायिक फुटबल खेलाडीहरूको प्रतिनिधिमूलक संस्था फिफ प्रोले समलैङ्गिकता विरोधी गाली सबैभन्दा धेरै भएको र त्यसपछि रङ्गभेदी गालीहरू भएको निष्कर्ष निकालेको छ। उक्त अध्ययन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिएको थियो, जसले ती दुई खेलहरूका सेमी फाइनल र फाइनलको समयमा 400,000 सामाजिक सञ्जाललाई निगरानी गरेको थियो। खेलाड़ी तथा युनियनहरूसँग मिलेर अन्तर्राष्ट्रिय खेलहरूमा खेल टोली, अधिकारीहरू र समर्थकहरूलाई सामाजिक सञ्जालमा हुने गाली गलौजबाट कसरी सुरक्षित राख्ने भन्ने सम्बन्धमा एक योजना कार्यान्वयन गरिने फिफाले बताएको छ। अब आजको विदेशी मुद्राको विनिमय दर र एक अस्ट्रेलियाली डलर बापत आज नेपाली 86 रुपियाँ 67 पैसा, 69 अमेरिकी सेन्ट र 66 युरो सेन्ट प्राप्त हुनेछ। अब भोलि सोमबारको मौसम सम्बन्धी विवरण। पर्थमा 20 डिग्री अधिकतम तापक्रमका साथ आंशिक बदली हुनेछ। 16 डिग्री रहने एडिलेडमा पानी पर्ने। मेलबर्नमा 17 डिग्री र क्षणिक वर्षा हुनेछ। आंशिक बदली हुने होबार्ट र क्यानबेरा दुवै स्थानमा 15 डिग्री अधिकतम तापक्रम रहनेछ। वलाङ्गङमा पनि पानी पर्दै अधिकतम तापक्रम 18 डिग्री रहने। सिडनी र न्यूकासलमा बिहानी पख पानी पर्ने र अधिकतम तापक्रम रहनेछ 19 डिग्री। ब्रिस्बेनमा 22 डिग्रीका साथ आंशिक बदली हुने 27 डिग्रीसम्म तापक्रम पुग्ने। केन्समा केही समय बादल लाग्ने र अन्त्यमा डार्विनमा भने अधिकतम तापक्रम 33 डिग्रीका साथ अधिकांश समय घाम लाग्नेछ। यसका साथ आजको एसपीएस समाचार यति नै।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।